दोस्रो तिमोथी तीनको सोह्र आउनुहोस् सँगै पढौं। सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो अनि शिक्षाका निम्ति, भूल दोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ। सत्र पद पनि पढौं। जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति
पूर्ण रूपले सुसज्जित भई सिद्ध होस्। परमेश्वरलाई धन्यवाद छ यो वचनको लागि जो चाहिँ उहाँको प्रेरणाद्वारा दिएको हो। उहाँकै मुखको सासले बोलिएका वचनहरू यी हुन्। यी एउटा मानिसको शिक्षा, मान्छेको विचार होइन, परमेश्वरकै वचन। अनि चारवटा कुराको लागि यो लाभदायक छ भनेको छ। यो हामीलाई शिक्षाको लागि लाभदायक छ, हामीलाई सिकाउनको लागि। परमेश्वरको पाठशालामा हामी शिक्षित बन्नको लागि यही नै पाठ्य पुस्तक हो। दोस्रो त भनिएको छ भूल दोष देखाउनको लागि। हामी पापी हौ, त्यसैले परमेश्वरले आफ्नै वचनद्वारा हाम्रो दोष देखाउनुहुन्छ। दोष देखाउनको लागि मात्र होइन, तेस्रो कुरा भनेछ सुधारका निम्ति हो, हामीलाई ठिकमा ल्याउन, हामीलाई भड्किएको अवस्थाबाट हामीलाई सिधा परमेश्वरको बाटोमा ल्याउनको लागि। अझ हामीलाई सुधार्न मात्र होइन, यहाँ लेखेको छ अझ अगाडि बढाउनलाई। चौथो कुरा, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ। परमेश्वरलाई काम लाग्दो धार्मिकताको हतियारहरू बोकेर परमेश्वरको निम्ति जिउने को निम्ति तालिम हामीलाई यहाँ नै मिल्दछ। अनि हामीलाई यसले हरेक असल कामको लागि पूर्ण रूपले हामीलाई सुसज्जित बनाए, सिद्ध बनाउँदछ। जसरी एउटा रित्तो कोठामा त्यहाँ मेज, टेबल, सोफा सेट, कार्पेट, बत्तीहरू सब अनि भित्तामा सुन्दर चित्र राखेपछि त्यो सुसज्जित बन्छ। हाम्रो जीवनलाई पनि सुसज्जित पार्न यो पूर्ण रूपले पर्याप्त छ। यसले हामीलाई सिद्ध बनाउँछ, पूर्ण रूपले सुसज्जित बनाए हामीलाई सिद्ध बनाउँदछ। आज म बाँड्न लागेको वचन चाहिँ याकुबमा छ। आउनुहोस् याकुब एक अध्याय, यो परमेश्वरको वचन हो, हामीलाई लाभदायक छ, हामीलाई चाहिन्छ। अनि याकुब एकमा चाहिँ विषय छ परीक्षा, परीक्षाको विषयमा पहिला पढौँ अनि त्यसपछि हामी अगाडि बढौँ। याकुब एकको 13 हामी 18 पदसम्म पढ्नेछौँ। परीक्षामा पर्दा कुनै मानिसले पनि म परमेश्वरद्वारा परीक्षामा परे भनी नभनोस्, किनकि खराब कुराहरूद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन, न त उहाँ आफैले कुनै मानिसलाई परीक्षा गर्नुहुन्छ। तर हरेक मानिस आफ्नै अभिलाषाद्वारा खिचिएर र फसेर परीक्षामा पर्छ। त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ तब त्यसले पापलाई जन्माउँछ, अनि पाप पुरा बढाइएपछि त्यसले मृत्यु उत्पन्न गर्छ। मेरा प्रिय भाइहरू, हो भूलमा नपर, हरेक असल दान र हरेक सिद्ध दान माथिबाटको हो अनि ज्योतिहरूका पिताबाट तल आउँछ, जससँग कुनै अदल बदल छैन, न त परिवर्तनको छाया छ। उहाँका सृष्टि गरिएका थोकहरूमा हामी एक प्रकारको पहिलो फल हो भनेर उहाँले हामीलाई आफ्नै इच्छा अनुसार सत्यको वचनद्वारा जन्माउनु भयो। त्यसैले हाम्रो विषय छ परीक्षा। तर सर्वप्रथम यो भन्न आवश्यक छ कि बाइबलमा अनि यही खण्डमा पनि परीक्षा भन्ने शब्द दुई अर्थमा प्रयोग गरिएको छ। शब्द एउटै हो ग्रिकमा पनि, तर दुई अर्थमा, अनि त्यो अर्थ चाहिँ सन्दर्भ हेरेर, के विषयमा कुरा गरिरहेको छ हेरेर छर्लङ्गै हुन्छ, अलमल हुँदैन। अब पहिलो त कस्तो खालको परीक्षा, परीक्षा भन्नाले के बुझिन्छ भने पहिलो अर्थमा चाहिँ त्यो चाहिँ यहाँ हेर्नेछौँ बाह्र पदमा, हुन त तिन दुईदेखि बाह्रमै छ। त्यो चाहिँ समस्याहरू, जीवनमा आइपर्ने कष्टहरू, विशेष गरी विश्वासी भएकोले हामीलाई आइपर्ने नाना प्रकारका दुःखहरू, कष्टहरू, कोही पनि वञ्चित छैन त्यसबाट। अनि त्यो परीक्षा चाहिँ बाहिरबाट आउँदछ, बाहिरबाट। अनि यो यस्तो खालको परीक्षा चाहिँ परमेश्वरले योजना बद्ध रूपले आउन दिनु पनि हुन्छ, उहाँले पनि गर्नुहुन्छ त्यस्तो खालको परीक्षा, पहिलो खालको परीक्षा। जसरी अब्राहमलाई पल्टाउनु पर्दैन, तर उत्पत्ति 22:1 लेखेको छ, अनि अब्राहमले के अरे परमेश्वरले अब्राहमको ठुलो परीक्षा अथवा जाँच गर्नुभयो भने त्यसको उद्देश्य थियो विश्वासीको विश्वासलाई खार्नलाई, भनेको उसभित्र भएको असल कुराहरू निकाल्नलाई खार्नु, भनेको सुन जुन छ सुनलाई निकालौँ होइन त, विश्वास जे छ। अनि परमेश्वरले यी आउन दिनुहुन्छ, अनि विश्वासीको जिम्मेवारी छ, एकदमै महत्त्वपूर्ण अनि आशिषपूर्ण विषय हो। तर एउटा पद पढेर हामी मुख्य विषयमा जानेछ, हाम्रो दोस्रो अर्थको परीक्षा। तर बाह्र पदमा हेरौँ, धन्य हो त्यो मानिस जो परीक्षामा दुःख कष्ट सङ्कष्ट बाहिरबाट आइपरेको यी सब परीक्षामा स्थिर रहन्छ, किनकि उसको जाँच भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ। अनि यो खालको परीक्षा विषयमा हामीले बाइबलमा पाउँछौँ, परमेश्वरले जाँच्नुहुन्छ। अय्युबले पनि भने परमेश्वरले मलाई जाँच्नु भएपछि म सुन जस्तै बनि निस्किनेछु। त्यसैले भजनमा हामी गाउने पनि गर्छौँ, त्यो अर्थमा परीक्षा माथिबाट आउँदो रहेछ मैले थाहा पाएँ भन्ने छ। त्यो चाहिँ हो एक खालको परीक्षा। तर आज हामीले हेर्न लागेको चाहिँ दोस्रो अर्थमा यो परीक्षा चाहिँ अब 13 मूलका 15 पदसम्म छ, तर यी खण्ड नै भनौँ जसले पढेँ मैले, यो परीक्षा चाहिँ बेग्लै खालको छ। यसको परिभाषा अब यसरी भन्ने सकिन्छ, कुनै खराब काम गर्नका लागि, कुनै पाप गर्नका लागि खिच्ने, डोर्याउने, पाल्ने, आकर्षण गर्ने कुनै पनि त्यस्तो कुरालाई परीक्षा हुन्छ। अब यो दोस्रो अर्थमा, अब त्योभन्दा राम्रो परिभाषा चाहिँ परमेश्वरको छ। यसैले यहाँ उहाँको बयान पढौँ, याकोब 1:14-15 कहाँबाट आउँछ। 14 लेखेको छ, तर हरेक मानिस आफ्नै अभिलाषाद्वारा खिचिएर र फसेर परीक्षामा पर्छ। 15 त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ तब त्यसले पापलाई जन्माउँछ, अनि पाप पुरा बढाइएपछि त्यसले मृत्यु उत्पन्न गर्छ। महत्त्वपूर्ण यहाँ शब्द छ अभिलाषा, अनि यो शब्दलाई नयाँ नियममा जसरी उहाँले लेखाउनु भयो, असल इच्छा पनि हुनसक्छ अभिलाषाको अर्थ, खराब इच्छा पनि हुनसक्छ। अभिलाषा भन्ने जुन शब्द छ नि अनुवादमा चाहिँ इच्छा भनेर अनुवाद पनि गरेको छ कति ठाउँमा, अनि अभिलाषा पनि। अब यहाँ चाहिँ खराब इच्छा, अनि परीक्षा भन्नाले नै खराबतिरको झुकाव मा पुर्याउने त्यस्तो कुरालाई भनेर बुझिन्छ। अब यो अभिलाषा प्रबल इच्छा पनि हो, एकदमै बलियो इच्छा, म यो गर्न चाहन्छु, म यस्तो बन्न चाहन्छु, यस्तो प्राप्त गर्न चाहन्छु। अब पहिले नै अलिकति राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ, तर अहिले केमा फोकस गर्दैछ भने यो सन्दर्भमा खराब इच्छा। अनि यो परीक्षा कसरी, परीक्षाले कसरी काम गर्दैछ, परमेश्वरको वचनमा चाहिँ हेर्दाखेरि हामीलाई सम्झनलाई यसको सहायता गर्नको लागि चाहिँ यसको एउटा क्रम छ, एक स्टेप, त्यसपछि दुई स्टेप होइन, अनि त्यसपछि तिन स्टेप। यो एक दुई तिन छिटो पनि हुनसक्छ, बिस्तारै पनि हुनसक्छ, तर यसको एउटा निश्चित क्रम छ। परमेश्वरले जानेको चाहनुहुन्छ ताकि एउटा जवान मानिस सुखको जीवन बिताओस्, परमेश्वरको वचनको शिक्षाले तालिमले। अब पहिला त यो भन्न आवश्यक छ कि परमेश्वरले चाहिँ कहिले पनि मान्छेलाई पाप गराउनुहुन्न, त्यसैले तेरो पदमा सुरुमै यो लेख्न आवश्यक परेछ, किनभने मान्छेले चाहिँ आफ्नो भूल आफ्नो पाप कहीँ न कहीँ दोष लगाउने उसको स्वभाव आदम देखिने छ। आदमले पाप गर्यो, आदम तिमीले त्यो फल खाएको हो। हजुर, तपाईँले दिएको यो स्त्रीले गर्दाखेरि हावा तिमीले किन कुरा सुन्यो, यो सर्पले दोष चाहिँ सारिनेछ। हामी उनीहरूभन्दा एक रति पनि असल छ, हामी मुहानबाट आएका हौ, आदमका सन्तान हौ। अनि कतिपटक मान्छेले प्रत्यक्ष कतिपटक अप्रत्यक्ष रूपमा अझ पापको लागि आफूले गरेको भूलको लागि परमेश्वरलाई समेत दोष लगाउने भएकोले, यो त्यति नौलो कुरा पनि नभएकोले तेह्रौँ पदमा यसरी लेखेको छ। तेह्रौँ पद, परीक्षामा पर्दा कुनै मानिसले पनि म परमेश्वरद्वारा परीक्षामा परे भनी नभनोस्, किनकि खराब कुराहरूद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन, न त उहाँ आफैले कुनै मानिसलाई परीक्षा गर्नुहुन्छ। एकदम स्पष्ट साथ परमेश्वरको यो वचन छ, उहाँ आफैले कुनै मानिसलाई परीक्षा गर्नुहुन्न, उहाँले गर्नुहुन्न। कोही कोहीले भन्छ तर परमेश्वरको त सबै चिजमा नियन्त्रण छ नि त, भने जस्तो अब उहाँले त्यो किन त्यस्तो परिस्थिति आउन दिनुभयो मेरो जीवनमा, उहाँ सार्वभौम परमेश्वर हो भने उहाँले त्यस्तो परिस्थिति नआइदिन पनि सक्नुहुन्थ्यो मेरो जीवनमा, त्यो परिस्थिति आएर नै म पाप गरेको हुँ भनेर कहिले काहीँ हामी भन्छौँ। हजुर, त्यो चाहिँ परमेश्वरलाई दोष लगाएको छ है, अथवा हामीले भन्नुहोला अनि त्यो फलाना आएर मलाई यसो यसो भनेकोले नै म पनि अब पापमा फसिहाल्छु, यो गरेँ त्यो गरेँ, त्यो मान्छेलाई नै मेरो मुखमा के मेरो सामु किन ल्याइदिनु भयो, आदम राव पनि त्यसै थियो नि कुरो। अब प्रभु यीशुलाई नचिन्नेहरूले पनि यस्तै खालको आरोप लाउँछ, उत्पत्तिको प्रसङ्ग त सुन्छ नि, ए परमेश्वरले कस्तो बनाएको, पाप गर्न सक्ने पो बनाइदिएको रहेछ, पाप गर्छ भने थाहा भयो नि गर्ने पनि भनेर यसरी पनि अझ परमेश्वरलाई दोषाउँछ। अनि त्यस्ता उस्ता थुप्रै छन्, अनि सबको जवाब हामीले दिन नसकौँ, तर एउटा कुरा सब स्पष्ट छ, परमेश्वरले कुनै पनि मानिसलाई परीक्षा गर्नु पापतिर डोर्याउनु पापमा फसाउनको लागि उहाँ चाहिँ त्यहाँ खेल खेलिरहनु भएको छैन। एक त उहाँ आफै पनि पापसँग कुनै पनि सम्बन्ध छैन, पहिलो भागमा यहाँ लेखेको छ, किनकि खराब कुराहरूद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन, कुनै पनि सम्बन्ध कुनै पनि सरोकारै छैन, परमेश्वर पवित्र धर्मी असल हुनुहुन्छ। त्यसले कसरी पाप गर्न पुग्छ त मान्छे, जवाब छ चौध पदमा, चौध पदमा लेखेको छ, तर हरेक मानिस आफ्नै अन्डरलाइन गर, कसैलाई हामीले दोष लगाउन सक्दैन, झन् पवित्र परमेश्वरलाई कसरी लगाउन सकिन्छ, तर हरेक मानिस हरेक नै यसमा अपवाद छैन, हरेक मानिस आफ्नै अभिलाषाद्वारा, त्यसैले यो बुझ्नु पर्यो अभिलाषाद्वारा, अनि त्यसको दुईवटा शब्द छ, खिचिएर अनि फसेर, के भनेको खिचिएर अनि फसेर परीक्षामा पर्छ, अभिलाषा त अघि हेरिहालौँ, बलियो इच्छा प्रबल इच्छा, अनि यसमा चाहिँ सन्दर्भमा चाहिँ खराब गर्नको लागि अनि छिचेर फसेर पहिलो शब्द समातेर तान्नु सजिलो छ, बुझिन्छ, मूल भाषामा त्यही छ। अनि यो चाहिँ कस्तो प्रकारले छ भने एउटा माछा मार्ने सन्दर्भमा छुट्टो बल्छी थाल्यो होइन, यो बल्छी गयो खाल्दाखेरि, अनि म माछा एक छैन, ओहो अलिअलि के को बास्ना आएको, गण्याउला गण्याउला जस्तो छ, अनि पानी हल्यो नि, मजा गरेको छ माछामा चाहिँ, आहा गण्यालाको मुखमा चाहिँ रसाइ छ, त खाउँ खाउँ जस्तो लाग्यो। पहिला त खिचिहाल्छ ऊ चाहिँ केही चिजले चाहिँ उसलाई ध्यान आकर्षण गरेर त्यतातिर कुद्याएछ, अनि त्यसपछि ऊ चाहिँ त्यसले एकदमै आकर्षक देख्छ त्यो चिजलाई, ओहो यो चाहिँ मैले चाहनुपर्छ, अनि खिचियो, त्यसपछि पसेर भनेछ उसले, अब मैले टोकेँ यहाँ घाँटीमा अड्किस, अब फस्नु भनेको चाहिँ ट्र्याकमा पर्नु, बाँधिनु, पक्राउ पर्नु, फस्नु भन्न छ पक्राउ परेको कुरा जनाउँछ, खिचिनु चाहिँ ऊ आकर्षित भएको छ, उसले त्यसलाई चाहिँ आकर्षक देख्छ, मलाई चाहिन्छ यो, मेरो इच्छापूर्ति हुन्छ होइन गणेशलाई भन्छ, अनि तर आखिरमा चाहिँ फस्छ, पक्राउमा पर्छ, बाहिर निस्क्यो है, अब परीक्षामा पर्छ। हरेक मानिस पनि आफ्नै अभिलाषा भनेपछि मान्छेको भित्र नै समस्या छ, परमेश्वरले गर्दा होइन, परिस्थितिले होइन, अर्कोले होइन, यहाँ भनेछ उसभित्रको एउटा कुरा छ, अनि यसलाई चाहिँ बाइबलले भन्छ पापी स्वभाव, पापी स्वभाव, अनि पुरानो मान्छे पनि भनेको छ, पुरानो मान्छे भन्नाले आदमबाट पाएको एउटा स्वभाव जुन चाहिँ ख्रिस्टमा हामी आएपछि चाहिँ हामीले एउटा नयाँ स्वभाव पाउँछौँ, ख्रिस्टमा हामी नयाँ सृष्टि हुन्छौँ, नत्र भने त्यही पुरानो छ, अनि त्योद्वारा चाहिँ हामीलाई काम गर्छ। अब यो पदअनुसार कसलाई दोष दिने, पापमा फस्यो, कतिले चाहिँ शैतानले भन्छ, हो शैतानलाई चाहिँ परीक्षा गर्ने पनि भनेछ, परीक्षा गर्नेवालाहरू, त्यसमा कुनै पनि प्रश्न छैन, तर धेरैपल्ट त शैतान त्यहाँ चाहिँदा पनि चाहिँ आफ्नै अभिलाषा, अनि यसलाई फोकस गरिएको छ यो ठाउँमा चाहिँ है। अब हरेक मानिस, एकजना हुनुहुन्छ जो परमेश्वर भइकन पनि मानिस बन्नुभयो, येशु ख्रिस्ट, उहाँ भित्र चाहिँ यो पाप स्वभाव थिएन, येशु ख्रिस्टको कुनै पाप थिएन, त्यसैले उहाँभित्र नै पाप गरौँ गरौँ जस्तो अनि कुनै चिज अगाडि राखिँदाखेरि त्यतातिर खिच्ने एउटा स्वभाव चाहिँ थिएन, यद्यपि शैतान आफै नै आएर प्रभु येशुलाई चाहिँ पापमा फसाउन खोज्यो, तर येशु ख्रिस्ट आफूभित्र नै यस्तो अभिलाषाद्वारा खिचिने फस्ने त्यस्तो स्वभाव नै थिएन, तर सबै अरू हामी मानिसहरू चाहिँ मा यो पाप स्वभाव छ, एकचोटि यो भित्र भएको कुरा हो होइन, हामी परमेश्वरको एउटा वचन हेरौँ, मर्कुस सात अध्यायमा यो आफ्नै अभिलाषा अर्थात् हामी भित्र भएको एउटा स्वभाव हो के छ त यहाँभित्र, मर्कुस सातको 21-23 पदसम्म, किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै, मानिसहरूको हृदयबाट नै खराब विचार, परस्ती गमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, दृष्टि त आँखामा हो तर यसको कन्ट्रोल, यसको कन्ट्रोल टावर भन्ने कि सेन्टर भन्ने, यसको सिपियु भन्ने हो, कम्प्युटर भन्ने हो, चाहिँ भित्र हृदयमा छ कुदृष्टि, निन्दा त्यो त मुखबाट गरिन्छ तर फेरि यसको भित्री भाग छ निन्दा, घमण्ड, मूर्खता, निस्कदछन्, यी सबै खराब कुराहरू भनेछ भित्रबाट, भित्रबाट नै निस्कदछन् र मानिसलाई अशुद्ध पार्दछ। यसैले पहिलो त हामीले देख्यौँ, हामी मानिसको पापी स्वभावले नै, अभिलाषाले नै गर्दाखेरि हामीले पाप गर्छौँ। विश्वासीले पनि उसँग पापी स्वभाव छ, ऊ स्वर्गमा नपुगुन्जेलसम्म उसको पुरानो स्वभाव उसँग भइरहन्छ। केवल त्यो पुरानो स्वभावमा उसलाई जिउनलाई बाध्यता छैन अब, किनभने ऊभित्र पवित्र आत्मा हुन्छ, उसलाई नयाँ गरी जन्माइएको छ, नयाँ स्वभावै दिएको छ, अनि ऊ विश्वास साथ परमेश्वरको वचन जति उसले अभ्यास गर्यो त्यति ऊ चाहिँ पापमाथि विजय हुने, परीक्षामाथि पुरानो स्वभावमा नचल्ने तर नयाँमा हिँड्न ऊ सक्छ धार्मिकताको तालिमको लागि। त्यसैले परमेश्वरको वचन चाहिन्छ। अब यो चाहिँ केही प्रारम्भिक कुराहरू भयो। अब चाहिँ हामीहरू त्यो नम्बर एक, नम्बर दुई, नम्बर तिन स्टेप के रहेछ, कसरी यो परीक्षाले काम गर्छ। पहिलो चाहिँ अभिलाषा, अभिलाषाले हामीलाई चाहिँ कुनै कुराको विषयमा इच्छाले चाहिँ हामीलाई के गराउँछ भने जिज्ञासु बनाउँछ। अब खराब कुराको कुरा गर्दैछ त्यसैले यसलाई चाहिँ कौतूहल हुन्छ, ओहो के हो त्यो, यसो हेरिहालौँ न, खास केही त बिग्रिँदैन, जानिरह न के रहेछ, होइन हुनसक्छ। अब त्यो पहिलो कौतूहलले चाहिँ उनलाई चाहिँ एउटा निषेधित कुरातिर चाहिँ उसलाई अब लान थालिरहेछ। तुरुन्तै निषेधित वस्तुलाई नै उसले पक्रेको छैन, अथवा ऊ त्यो निषेधित वस्तुले उसलाई पक्रेको छैन भनौँ है, तर निषेधित क्षेत्रभित्र चाहिँ ऊ पस्दैछ। त्यो निषेधित क्षेत्रभित्र चाहिँ पसेपछि चाहिँ उसलाई पाप गर्न सजिलो हुन्छ। बाहिरबाट हुँदाखेरि उसले केही चिज देख्दाखेरि त्यो कौतूहल जिज्ञासाले चाहिँ ऊ नजिक पुग्यो निषेधित क्षेत्रभित्र। के जस्तो भने अब सजिलोको लागि आगो है, आगो सहेर आगो, अब अलिकति नजिक जाउँ, अझ अलिकति नजिक जाउँ, के हुँदो रहेछ, अझ नजिक जाउँ, पोलिहालेको छु भनेपछि ढिलो भइसक्यो। अब तर आगोले भन्छ, भनौँ न आगोलाई चाहिँ यो परीक्षाको कुरा हो, नजिक आऊ भन्छ, अझ नजिक आऊ, केही हुँदैन तिमीलाई, कस्तो राम्रो छ, तिमीलाई डराउँदैन, नजिक आऊ। यस्ता धेरै कुराहरू छन् प्रिय भाइ बहिनीहरू, तिमीहरूलाई पनि थाहा छ, थाहा नभएको होइन, तर परमेश्वरले चाहिँ यी कुराहरू सम्झाउन चाहनुहुन्छ। हामी यसो जाँदैछौँ पत्रिका पसलहरू छ अरे, यसो हेर के रहेछ आजको खबर पत्रिका, अरे यहाँ त कस्तो कस्तो खालको पत्रिका पो रहेछ, यहाँ त रङ्गी चङ्गी है, अनि होइन कतिको खराब भयो संसार पनि है, हेर न कतिको नराम्रो भएर चाहिँ, एउटा यसो हेरौँ त कतिको नराम्रो भएर छ होइन, अश्लील पत्र पत्रिका, अरू त किताबहरू, अब ज्ञान त सबैको चाहिन्छ नि होइन, सबै ज्ञान हामीले लिनुपर्छ, सिक्नुपर्छ, सबैले त्यही भन्छन् ल, अब ज्ञान किताब त हो, अनि कुनै एउटा उपन्यास अथवा केही पढ्यो, सुरुमा चाहिँ त्यो चाहिँ अलिकति कौतूहल मात्रै के छ यसभित्र, के पढ्दो रहेछ, यो के को विषयमा होला, शीर्षक कस्तो कस्तो खालको रहेछ बुझौँ न, तर निषेधित क्षेत्रभित्र पुगेपछि अब पाप गर्न सजिलो छ। टिभी पनि त्यस्तै, अब समाचार सुनौँ न एकछिन, समाचार सुन, अनि त्यसपछि चाहिँ साबुनको विज्ञापन आउन थाल्यो, अनि त्यहाँ चाहिँ साबुन सहित त अरू पनि आउँछन् त्यहाँ साबुन बेच्ने मान्छेहरू हुन्छ नि, अनि त्यसपछि चाहिँ झन् त्यो भन्दा पनि खराब कुरा। आजकल कम्प्युटर छ्यापछ्यापी छ, इन्टरनेटले एउटा ट्याक्क दबाएपछि कुन संसार कुनाको के चिज हामीले हेर्न सक्छ, अचम्मको कुराले राम्रो कुराहरू पनि छ त्यसमा। यी सबैमा चाहे किताब होस्, पत्रिका होस्, टिभी होस्, इन्टरनेट होस्, यी सबमा राम्रो कुरा पनि छ नभएकोमै। तर त्यही हो, यो त्यत्तिकै त फसाउन सकिँदैन नि मान्छेलाई, राम्रो पनि चाहियो। लोखा बिख भनेर त कसले दिन्छ र? दुध खाउनु बाबु भन्छ, दुध खाऊ, दुधमा बिख मिसाइन्छ। गडल खाऊ भन्छ, गडलमा चाहिँ के हुन्छ त्यो अङ्कुशी हुन्छ। त्यसैले सबभन्दा पहिला चाहिँ खालि कौतुहलमा खासै फसिसकेका हुँदैन, तर खालि हामीलाई चाहिँ के हो कसो हो के फरक पर्छ अरे एकचोटि यस हेरेर पढेर बुझेर पहिलो चाहिँ के भयो नम्बर एक स्टेप। नम्बर दुई स्टेप चाहिँ के हो भने त्यो जुन वस्तु अगाडि छ आकर्षक देखिन थाल्छ। अब खालि कौतुहल मात्र होइन, यो चाहिँ खाउँ खाउँ जस्तो देखिन्छ, यो चाहिँ एकदमै चाखलाग्दो देखिन्छ, एकदम निमन्त्रणा गरिरहेको महसुस हुन्छ मान्छेलाई। जसरी बाइबलमा भनिन्छ पापका मोज मजा हुन्छ, हिब्रू 11:25 यहाँले पढाउनु पर्दैन, तर पापको मोज मजा हुन्छ। अनि अर्थात् यो एकदम मोज भनेपछि राम्रो, एकदम हामीलाई चाहिने जस्तो कुरा लाग्छ होइन, रमाइलो, हामीलाई सन्तुष्टि दिने, हामीलाई सुखी बनाउने, आनन्द तुल्याउने, मेरो केही इच्छापूर्ति यहाँ हुन्छ भन्ने कुरा चाहिँ अब त्यो व्यक्तिलाई चाहिँ यो दोस्रो चरणमा, ताकि उसले चाहिँ जसरी भए पनि त्यो प्राप्त गर्नलाई चाहिँ अब ऊ चाहिँ अगाडि बढ्न पछि हट्दैन। किनभने त्यहाँ ठुलो प्रतिज्ञा छ, यो मैले पाएँ भने अथवा त्यो मैले हेरेँ भने, त्यो मैले पढेँ भने, त्यहाँ मैले गएँ भने, उसँग भेटेँ अथवा के गरेँ भने चाहिँ मलाई सन्तुष्टि हुन्छ है, प्रतिज्ञा छ, मलाई आनन्द हुन्छ। अब के जस्तो नि त्यही फेरि माछाको बल्छी जस्तो, किनभने त्यो चाहिँ अब पहिला त खालि पानीमा त चलेको थियो, गन्ध पाएको थियो भनौँ न माछाले, माछाले सुन्छन् के अरे है गन्धको चाल कसरी पाउँछ उनीहरूले गिल्सबाट है। अनि त्यसपछि उसले नजिक जाँदाखेरि यो त खानुपर्छ, यो त मैले खानै पर्छ, अनि त्यसपछि चाहिँ उसले खान्छ। अब तेस्रो, त्यसैले पहिलो त ऊ चाहिँ कौतुहल भयो भाइ, जिज्ञासा भयो, दोस्रो चाहिँ ऊ मोहित भयो, कौतुहलबाट त्यो मोहित भएको छ। तेस्रोमा चाहिँ अब के हुन्छ त्यसपछि, पक्राउ पर्छ, ऊ फस्छ, यो त पुरा झुटो रहेछ, यो गडला भने त यो बल्छी रहेछ, मेरो अभिलाषाले मलाई धेरै परसम्म खिच्न दिने, मेरो भुल भयो, बढी टाढा गर्छु, यो चाहिँ पछि मात्र उसलाई थाहा, आगो पोलेपछि मात्र थाहा म चाहिँ फसेछु। अब चाहिँ परीक्षा चाहिँ के भइसक्यो, पापमा परिणत भइसक्यो, सुरुमा त परीक्षा मात्र थियो, अब त्यो चाहिँ पाप भइसक्यो। यसरी जिज्ञासु कौतुहलबाट मोहित हुने, अनि त्यसपछि पक्राउ। एकचोटि दाउदको उदाहरणलाई हेरौँ, यही तिनवटा कुरा, दोस्रो समय 11, दोस्रो समय 11:1-5 हामी सरस्वती पढ्नेछौँ। हामीलाई चेतावनीको लागि लेखेको हो यो, पवित्र आत्माले प्रेरणा गरेको। दोस्रो समय 11:1-5 लेखेको छ, वसन्त ऋतुमा जब राजाहरू लडाईँ गर्नलाई निस्कन्छन्, दाउदले योआब र आफ्ना अरू अफिसरहरू र सबै इजरायलका फौजलाई पठाए, र तिनीहरूले अम्मोनीहरूसँग अम्मोनीहरूलाई ध्वंस पारे र रब्बालाई घेरे। तर अब कहानी यहाँ सुरु छ, दाउद चाहिँ यरुशलेममा नै रहे। दुई पल एक बेलुकी दाउद पलङबाट उठेर साँझतिर होइन उज्यालो छ महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे, यो चाहिँ नम्बर एक पहिलो स्टेप ठ्याक्क उसको आँखामा एउटा दृश्य परेछ एउटा स्त्री नुहाइरहेको त्यसपछि लेखेको छ अनि तिमी अति सुन्दरी थिइन् उसले हेर्ने क्रममा उसले हेरिरहन्छ कि एकछिन त हो तर त्यसपछि चाहिँ ऊ चाहिँ मोहित हुन थाल्छ तिमी अति सुन्दरी थिइन् तिन तिमी को हुन् भने सोधपुछ गर्नलाई तिनले मानिस पठाए र यस्तो खबर आयो कि तिमी यदि आमकी छोरी हित्ती युरियाकी स्वास्नी बेतसेडा होइनन् र दाऊदले तिमीलाई ल्याउन मानिसहरू पठाए अनि तिमी आए र दाऊदले तिमीसित सहवास गरे खोज्नु त सुरुबाट नै त्यो पाप भइहाल्यो तर अनायास हाम्रो आँखामा केही पर्यो के गर्छ हामीले दाउद चाहिँ मोहित भए अनि पक्राउ पर्यो यो विचारमा एउटा कुरा एउटा स्त्रीलाई हेर्नु नै पाप छ म ती पाँचमा छुट्याएँ हामी चाहिँ ल अब त यस्तो हुँदो रहेछ अब एउटा ठुलो के अरे रुमाल किन्न पऱ्यो आँखामा पट्टी ल्याएर ल्याउनु पऱ्यो अब ठ्याक 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 गर्दै त्यो भनेको होइन हामी चाहिँ आँखामा पट्टी ल्याएर हिँड्नु पऱ्यो भन्नु स्त्रीलाई हेर्नु खराब होइन पाप होइन तर अभिलाषा गर्नु चाहिँ पाप हो मत्ती पाँचको अठाइसमा तर म तिमीहरूलाई भन्दछु जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ स्त्रीलाई कसरी हेर्दैन एउटा व्यक्तिको रूपमा व्यक्ति म जस्तै एउटा व्यक्ति जसको विचारहरू छन् भावनाहरू छन् जसले छनौट गर्ने सक्ने एउटा परमेश्वरले दिनुभएको अद्भुत क्षमता छ अब दाउदको त्यो नकारात्मक उदाहरण भनौँ पछि चाहिँ युसुफको असल उदाहरणलाई पनि उत्पत्ति 49 हजुर अध्ययन उत्पत्ति 49 उत्पत्ति 39 कसरी उनले परीक्षामाथि विजय हासिल गरे यो चाहिँ हाम्रो लागि शिक्षापूर्ण छ त्यसैले यसलाई चाहिँ हामी पाँच गुणामा हेर्नेछौँ कसरी ऊ परीक्षामाथि विजय भए म पनि हुन चाहन्छु भन्नुपर्छ हामी अरे यसले अध्ययन गरौँ परमेश्वरले हाम्रो लागि नमुना दिनुभएको छ युसुफ अब सबभन्दा पहिला युसुफ चाहिँ छैटौँ पदमा लेखेको छ ज्यादै सुन्दर थिए 49:6 पढौँ यसैले आफूसँग भएका सबै उनले यो चाहिँ युसुफको मालिकले युसुफको जिम्मामा छोडिदिए आफूले खाने भोजन बाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैन थिए अनि यहाँ भनेको छ युसुफ सुन्दर र हेर्नमा राम्रा थिए युसुफको मालिकले एकदम विश्वास गर्ने पात्र ठुलो जिम्मा दिएको थियो अनि यहाँ उल्लेख गरेको छ हेर्नमा राम्रो उसको दिनभर उसको अब उसको आमा सुन्दरी थिइन् भन्ने त हामीलाई थाहा छ भयो अनि आमा जस्तै उसको सुन्दरता उसमा झल्किएको देखिन्छ यहाँ
र उसको यो सुन्दरताको कारणले युसुफको मालिक
कि पत्नी
चाहिँ आकर्षित भयो त्यो कुरा चाहिँ सातपदमा छ
अनि उसले युसुफलाई परीक्षा गरे युसुफमाथि अब परीक्षा आइपुग्यो यो मालिकी पत्नीले गर्दाखेरि सातपद केही समयपछि तिनका मालिक कि पत्नीले युसुफमाथि नजर लगाएर भनिन् मसँग सुत अब परीक्षा त आयो त्यति मात्र होइन यो परीक्षा चाहिँ दिन प्रतिदिन आयो एक दिनको कुरा मात्र छैन यो 10 पदमा लेखेको छ अनि तिनले दिन दिनै युसुफसँग कुरा गरे भनेछ ज्यादै दुष्ट आयो मान्छे एकदम यो खराब नियतको स्त्री थियो युसुफ चाहिँ परमेश्वरमा उद्धार पाएको आफ्नो पापबाट छुटकारा पाएको परमेश्वरको जन थियो. अब कसरी युसेफ सफल भयो यस्तो परिस्थितिमा? है अचम्म छ. युसेफ एउटा जवान थियो, गर्भले ती पर बुवा कहाँ छ, दाजुभाइले बेचिदिएको परिस्थिति त ज्यादै नाजुक छ उसको. तै पनि यस्तो बेला पनि परमेश्वर प्रतिको उसको भय र प्रेम हामी देख्छौँ. अब नम्बर एक, अब पाँचवटा कुरा हेर्नुलाई युसेफले चाहिँ कसरी सफल. पहिलो कुरा त के भने, परीक्षा आउँदाखेरि हामीले एक छेउ पनि दिनु हुँदैन ठाउँ, एक छेउ पनि दिनु. नम्बर एक, एक छेउ दियो होइन, एक सेन्टिमिटर दियो भने त्यो पछि दुई सेन्टिमिटर हुन्छ, एक फिट दियो भने त्यहाँ त्यो झन्झन है समस्या हुन्छ. एक छेउ पनि ठाउँ नदिनु. 39:8 पदमा तर तिमीले यहाँ भनेछ अस्वीकार गरे. हुँदैन यो भनेछ, यो हुन सक्दैन. भोलिपल्ट यो हुन सक्दैन, अह है उसले अस्वीकार गरिरहेछ, अस्वीकार गरेर. पहिलो कुरो त एउटा यसमा के भन्नु पर्ला भने, के परीक्षा आउनु नै पाप हो त? त्यो परीक्षा आउनसाथ हामीले पाप गऱ्यौँ त होइन? युसुफले युसुफ त परीक्षा आइपुग्यो अरे उसकै अगाडि थियो, तर उसले पाप गरेन. प्रभु येशूलाई पनि परीक्षा आएको थियो, तर उहाँ कहिले पाप गर्नु भएन, पापी हुनन्, परीक्षामै पर्नु पाप. कहिले गएर परीक्षा चाहिँ पाप पर्छ? त्यो अघि हामीले हेरेको थियौँ, त्यो दाउदको जीवनमा पनि देखेको. अब नम्बर दुईमा त है, एक त अस्वीकार गर्नु, एक छेउ पनि ठाउँ नदिनु. परीक्षा विभिन्न खालका अब धेरै छन्, त्यसको लागि हामी समय लिँदैन, तर आफ्नो लागि परमेश्वरले तपाईँको लागि चाहिँ जहाँ तपाईँ हुनुहुन्छ त्यो लागू गर्नुभएको होस् भनेर म प्रार्थना गर्दछु. किन सबै एउटा 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 केलाएर जान सक्ने नहोस्, तर परमेश्वरले गर्नुहुन्छ. दोस्रो चाहिँ के हो भने, जुन चाहिँ के कुरा होस् त्यो परीक्षामा चाहिँ युसुफ जस्तै सफल हुने हो भने हामीले चाहिँ अहिले वर्तमान अहिले नै मलाई म के चाहन्छु, म के इच्छा गर्छु भन्दा पनि अर्थात् पापको मोजमा जा, अहिले नै त्यो प्राप्त गर्ने इच्छापूर्ति भन्दा पनि पर हेर्नुपर्छ. नम्बर दुई नै पर हेर्नै पर्छ. युसुफलाई थाहा थियो अब एकछिन यो पापको मोज मजा लिएर राम्रो हुने छैन. एक त मालिक रिसाइहाल्छ, सम्झिनु रिस पनि हुने छैन, तर त्योभन्दा पनि ठुलो के भने, परमेश्वरको विरुद्धमा यो पाप हुन्छ. त्यो कुरा चाहिँ यहाँ 8:9 पदमा युसुफकै मुखबाट सुन, तर तिमीले अस्वीकार गरेर आफ्ना मालिकी पत्नीलाई भने, हेर्नुहोस् म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुरा पनि फिक्री छैन, उहाँसँग भएका सबै कुरा उहाँले मेरो जिम्मामा दिनुभएको छ. उसले भन्दैछ म विश्वासयोग्य भएर मालिकको काम गरिरहेको छु, अनि उहाँलाई विश्वासघात गर्ने एक त तपाईँको पति विरुद्धमा म मेरो मालिकको विरुद्धमा पाप गर्ने. उसले भन्छ उहाँले तपाईँ बाहेक सबै कुरा मलाई दिनुभएको छ, निषेधित चाहिँ उसको पत्नी हो, अरू सबैमा उसलाई अधिकार थियो, किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ. तब तर दोस्रो कुरा, मालिकको विरुद्धमा एउटा पाप होइन. उसले भन्छ तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु, परमेश्वरको विरुद्धमा हुन्छ पाप भनेर युसुफ देखे. अनि के अरे, कतिपय कुराहरू अब परमेश्वरले हाम्रो हाम्रो बनोटमा नै विभिन्न इच्छाहरू राखिदिनु भएको छ. जस्तो कि मलाई पानी खानुपर्छ, अझ पिउनुपर्छ, सास फेर्नुपर्छ, खाना खानुपर्छ, त्यो त नभए हुँदैन. तर जुन अरू पनि इच्छाहरू छन् तर
ती खानेकुरा जस्तो पानी जस्तो नब्बै नहुने छ भने मानिसमा जुन यौन इच्छा राखिदिनु भएको छ परमेश्वरले राखिदिनु भएको तर त्यो चाहिँ नब्बै नहुने पानी जस्तो हावा जस्तो त्यसको प्रयोग हुनु प्रयोगको बारेमा परमेश्वरले त्यसको ठिक ठाउँ दिनुभएको छ त्यसको दुरुपयोगको विषयमा परमेश्वरले चाहिँ चेतावनी दिनुभएको छ त्यसैले हाम्रो नब्बै नहुने आवश्यकता भनेको एउटा कुरा हो भने हामीले चाहना गरेको अभिलाषा गरेको बेग्लै कुरा त्यसैले त्यसको ठिक समयको लागि हामी पर्खनुपर्छ त्यसको ठिक समय आउँछ अनि पर्खने क्रममा हामी असल कुराहरूमा व्यस्त हुनुपर्छ हाम्रो पढाइ छ लागिपढ काम छ विश्वासयोग्य हो विभिन्न कुरामा हामी व्यस्त रह अरूहरूको सेवा गर्नमा व्यस्त रह प्रभुको व्यायाममा बढ्नलाई व्यस्त रह यदि हामीले भौतिक समयमा त्यो परमेश्वरले राखिदिनुभएको इच्छाको दुरुपयोग गर्यो भने त्यसको इच्छापूर्तिको लागि पाप गर्यो भने हामीमा धेरै गलत भावनाहरू उत्पन्न हुन्छ डर हुन्छ एक त जहिले पनि डर नै आउँछ दोष महसुस हुन्छ म दोषी शङ्काहरू उत्पन्न हुन्छ अनि आत्मिक रूपमा ऊ चाहिँ लङ्गडो हुनसक्छ परमेश्वरको चेतावनी त्यसैले ज्यादै धेरै ठाउँमा पाउँछ यी घटनाहरूद्वारा व्यक्तिहरूको जीवनद्वारा साथै परमेश्वरको इन्साफ पनि त्यहाँ आउँछ यहाँ पढ्नु पर्नु तर हिब्रू 13 चार पदमा लेखेको छ सबै विवाह पवित्र आदरणीय तर व्यभिचारीहरूलाई चाहिँ परमेश्वरले इन्साफ गर्नुहुन्छ अब दाउदले विचार गर्ने यस दाउदले त्यो तहले जाँदाखेरि उसले देख्न सक्छ उसले चाहिँ सोचेको भए हुँदैन अझ भनौँ न उसले देख्न सकेकै भए भविष्यमा उसको भविष्यमा के भयो त बाइबलमा स्पष्टै छ अब उसले पाप गरेपछि एउटा अकम्बक्त आएर उसलाई एउटा दृष्टान्तमा उसको दोष बताइदियो दाउद तिमीले यो गरे भनेर भनेन एउटा पाठो अनि एकजना गरिब मान्छेको कुरा गरे अनि के कुरा गरेको छ भने त्यहाँ चार गुणा तिर्नुपर्ने इन्साफ चाहिँ दाउदले नै त्यहाँ घोषणा गर्छ चार गुणा अनि चाखलाग्दो कुरो के छ भने दाउदको जीवनमा उसको चारवटा छोरा मरे चारवटा छोरा मृत्यु भयो जवान अवस्थामा यदि दाउदले अगाडिबाटै देख्न सकेको मैले यो गरेँ भने त मेरो यस्तो हुन्छ नि मेरो समय मेरो छोराहरूको यस्तो हालत हुन्छ यस्तो दुःख पीर समस्या मैले भोग्नुपर्ने हुन्छ पुरा राष्ट्रलाई यस्तो असर पार्नेछ इत्यादि उसले सब जानेको भए उसले गर्ने तर उसले हेरेन खालि अहिले अभिलाषा भनेको मलाई अहिले नै चाहिन्छ अहिले पर्खनेन अहिले चाहिन्छ त्यसैले नम्बर दुईमा चाहिँ हाम्रो तत्काल हाम्रो चाहनाभन्दा पर्खनु नम्बर एकमा त अस्वीकार गर्नु एक छेउ पनि ठाउँ नदिनु नम्बर दुईमा तत्कालको हाम्रो चाहनाभन्दा पर्ने नम्बर तिनमा चाहिँ यो जे पाप हो त्यो पापलाई चाहिँ सही ढङ्गले सही आँखाले परमेश्वरको दृष्टिकोणबाट हेर्नुपर्छ त्यसलाई सेतो चुना कुनै नलगाएका जे हो त्यही अनि परमेश्वरको वचनबाट मात्र पाइन्छ त्यो पवित्र आत्माले सिकाएर मात्र हामी त्यस्तो छुट्याउन सक्ने खराब रसो छुट्याउन सक्ने क्षमताको हामी बन्छौँ अब यहाँ चाहिँ अब यहाँ यीशुको उमा चाहिँ यो यौन सम्बन्धी पाप छ है अनि यो जे हो त्यही हिसाबले देख्नुपर्छ संसारले यसलाई चाहिँ रङ लगाइदिएको छ सुन्दर बनाउन खोजिएको छ फिल्महरूले यो चाहिँ एकदमै अर्कै रूप दिएको छ तर कहिले पनि एउटा कुहिएको सडेको गलेको चिजलाई त्यहाँ राम्रो भनौँ न आवरण राखेर त्यसलाई रङ लगाएर त्यो कहिले पनि राम्रो हुँदैन त्यो जे हो त यो अनि त्यही भन्नुपर्छ हामीले यो पाप हो. अब युसुफले त्यही गरे 39:9 उसले के भन्छन् 20 किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ तब कसरी यस्तो घोर दुष्ट काम यसरी उसले बयान गरेको छ त उसले भनेको छ यो चाहिँ ठुलो घोर दुष्ट काम परमेश्वरको विरुद्धमा अनि परमेश्वरको विरुद्धमा अर्को कुरा परमेश्वरको विरुद्धमा सबै पाप परमेश्वरको विरुद्धमा अनि दाउदले पनि बुझे पछि उसले त्यो स्वीकार गरेको छ केवल तपाईँकै विरुद्धमा मैले पाप गरेँ भजनसँग 51 पछि हेर्नु छ केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको साँचो पश्चाताप त्यो अनि फेरि के यौन भन्ने कुरा नै पाप हो त होइन परमेश्वरको योजनामा यो ज्यादै पवित्र सुन्दर र परमेश्वरको योजनामा मानिसको लागि स्त्री र पुरुषको लागि एउटा ज्यादै सुन्दर कुरा एकचोटि तपाईँहरू पद टिप्नुहोस् अहिले यो समय कारण हामी पल्टाउँदैन उत्पत्ति 2:24-25 परमेश्वरको योजनामा एक सुन्दर कुरा उत्पत्ति 2:24-25 त्यसपछि हितोपदेश 5:18-19 हितोपदेश 5:18-19 त्यसपछि पहिलो कुरन्थी 7:3-5 पहिलो कुरन्थी 7:3-5 कहिले यो यौन इच्छा पुरा गर्दा चाहिँ पाप हुन्छ त है अब अनि यसको लागि पद लेखिराख्नुहोस् हिब्रू 13:4 है अनि मुख्य दुईवटा कुरा एक चाहिँ विवाह हुनुभन्दा अगाडि यो इच्छा पूर्ति गर्नु पाप विवाह हुनुभन्दा विवाह चाहिँ आदरणीय छ भनेर हिब्रू 13:4 तर विवाह हुनुभन्दा अगाडि पाप नम्बर एक नम्बर दुई विवाह भएको छ कोही व्यक्तिको तर उसको विवाहको सम्बन्धभन्दा बाहिर यो इच्छा पूर्ति गर्नु पनि पाप त्यसलाई व्यभिचार भन्छ परमेश्वरले दिनुभएको जीवन साथी छोडेर अर्काका गएर इच्छा पूर्ति गर्नु पाप त्यसैले यो पाप हो भनेर पहिला हामीले स्पष्ट साथ देख्नु पर्यो नम्बर 3 कुरा यही नै यो परमेश्वरको दृष्टिकोणमा घोर दुष्ट काम हो परमेश्वरको विरुद्धमा हो नम्बर 3 युसुफले यो स्वीकार यो युसुफले बुझे नम्बर 4 चाहिँ कसरी युसुफ जस्तै सफल हुने त त्यो के भने त्यो परीक्षाको नजिक नजिक पनि नजाने परीक्षाको नजिक पनि नजाने अनि यो युसुफले यही गरेको देख्छौँ युसुफको उदाहरण हेरौँ 39:10 यहाँ लेखेको छ अनि तिनले दिनदिनै यो स्त्रीले दिनदिनै युसुफसँग कुरा गरे तापनि तिनी सत सुत्न अवस्याल गर्छ अथवा तिनीसित बस्न युसुफ माने नजिक हुन पनि उसले चाहिँ स्वीकार गरे अब नजिक पनि नजान के आगोसँग खेल्दाखेरि डरिएन हितोपदेश 6:27-28 यसरी लेखेको छ हितोपदेश 6:27-28 के त्यो मान्छे बुद्धिमानी हो जो चाहिँ कहाँ डर सर मलाई पोल्दैन भन्दै आगोसँग चाहिँ खेलिरहेछ अब उसलाई नडराए कसलाई डराउँछ हितोपदेश 6:27-28 लेखेको छ किनकि वेश्याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछ र व्यभिचारिणीले त तेरो जीवन समेत शिकार तुल्याउनेछ 27 आफ्नो लुगा नडराइकन के कुनै मानिसले आफ्नो काखमा आगो राख्न सक्छ 28 जलिरहेका भुङ्ग्रामा कुनै मानिस हिँड्यो भने के त्यसका खुट्टा पोल्दैनन् र परीक्षाको नजिक पनि नजान अब जस्तो कि हाम्रो दिनदिनको जीवनमा अहिले त्यही पसल नजिकको पत्रिकाको कुरा गरौँ न अब के त्यस्तै नजिक भएर हिँड्दै जाने त हामी टाढै जाऊ अर्को साइडबाट।
यदि हामीलाई त्यहाँ खिच्ने परीक्षा हामीले जाने समय टाढैबाट टिभीको प्रोग्रामहरू, सांसारिक प्रोग्रामहरू, धारावाहिक सिरियलहरू अनेकौँ, अब समय बित्दै जान्छ, झन् झन् अश्लील हुँदै जान्छ अनि हाम्रो संवेदनशीलता मान्छेले गुमाउँछ यदि ऊ चाहिँ बिस्तारै त्यसमा छिरिरहेछ भने के गर्नु। अगाडिबाटै होसियार केही हुँदैन, एकछिन त हो त्यति नराम्रो कुरा त म कहाँ हेर्छु र होइन। अनि अब ठाउँहरू, यस्तो ठाउँमा जाँदाखेरि मलाई म पापमा फस्न सक्छु भनेर जानेछ भने नजाने, नजिक पनि नजाने। यदि कुनै ठाउँमा एक्लै जाँदाखेरि मलाई परीक्षा हुन्छ भने एक्लै नजाने। किताबहरू, इन्टरनेट, कुनै पनि कुरा भनौँ न छोटकरी भने, जसले चाहिँ एउटा हाम्रो सोचाइलाई दूषित पार्छ, कुनै पनि कुरा जसले चाहिँ हाम्रो विचारहरूलाई चाहिँ फोहोर बनाउँछ त्यसको नजिक नजाने। त्यसैले युसुफको उदाहरणीय छ, यी छ परीक्षाको नजिक नजाने। पाँचोमा अन्तमा, जब परीक्षा एकदमै विचार युसुफ के हामीभन्दा फरक मान्छे थियो अरे, के हामीभन्दा उसलाई परमेश्वरले चाहिँ विशेष केही दिनुभएको थिएन, त्यहाँ उसलाई बाइबल पनि छन्। युसुफ हामी जस्तै दुःख सुख भोगी, हाम्रो जस्तै कमजोरीहरू भएको एउटा जवान केटो, जवान, अनि दिनदिनै गर्दाखेरि उसलाई पनि गाह्रो भयो अनि उसले पाँचौँ स्टेप अप्नायो। त्यो के भने, ऊ भाग्यो, भाग्नु पनि पर्छ। यहाँ लेखेको छ बाह्र पदमा, 39:12, तिमीले युसुफको लुगा समाते, यो पालि त अब लुगा नै समाते छ यो खराब स्त्रीले, भनिन् मसित छु, तर आफ्नो लुगा तिनकै हातमा छोडेर युसुफ भागे र घरबाट बाहिर निस्के। कति सुन्दर युसुफ, पहिला पनि बाँडेको तर फेरि बाँड्न जान्छ। एकजना मेरो एकजना विश्वासी दाई अङ्कल भनौँ, उहाँको विषयमा मैले यसरी सुनेको थिएँ। उहाँ जवान हुँदाखेरि, कलेजमा पढ्दाखेरि चाहिँ एकपटक उहाँ एक ठाउँमा चिया कफी खाएर बसिरहनु भएको थियो, एउटा कलेजको एउटा कुनामा चाहिँ त्यस्तै चिया पसल थियो भनौँ होइन। अनि ऊ बसेर अब के बाइबल पढ्दा थियो कि दुई वर्ष अघि के गर्दै थियो, चिया खाँदै थियो होइन। अनि सबै उसको साथीहरू कतिजना मिलेर चाहिँ एउटा ट्रिक खेल्ने विचार गरेको छ, किन सबैलाई थाहा थियो क्रिस्चियन, ऊ चाहिँ हामीभन्दा फरक भएर हिँड्नु पर्ने, हामी जस्तै यो नाच गानमा हाम्रो मौज मस्तीमा कस्तो भाग लिन नचाहेको, यसलाई हेराउँदै के गर्दोरहेछ भनेर एकदम अश्लील पत्रिका लिएर चाहिँ उसले थाहै नपाउने गरिकन आएको छ अनि सब खोलेर अगाडि नै राखिदियो उसको अगाडि उसकै हातमा के। अनि त्यो अङ्कलको प्रतिक्रिया कस्तो थियो भने, त्यो देख्न सर उसले बन्द गरेर त्यहाँबाट हिँडिहाल्यो अघिहाल्यो, साथीहरू छक्क भयो के भयो, यति छिटो थियो उसको प्रतिक्रिया होइन, एक छेउ पनि दिएन। उहाँको नाम बब लटन, उहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बिचमा सुसमाचार सुनाउने गर्नुहुन्छ। अनि युसुफ हिँडे, भाग्यो, हिँडे मात्र होइन भाग्यो, उसको खुट्टाले जति उसलाई चाँडो कुनाउन सक्थ्यो भाग्यो, ढुलोडाउँदै पन। दोस्रो तिमी केही दुईमा छ, उनलाई पनि यही भनेको छ, दोस्रो तिमी दुई। अब प्रिय भाइ बहिनीहरू, परमेश्वर तपाईँलाई एकदम माया गर्नुहुन्छ, त्यसैले तपाईँलाई यी शिक्षाहरू अनि यी धार्मिकताको तालिमका निम्ति वचनहरू, अनि सायद म थाहा छैन तर परमेश्वर जान्नुहुन्छ, सायद सुधारको लागि, सायद भूदोष देखाउनको लागि, सबको लागि उहाँले यो दिनै हुनुहुन्छ। दोस्रो तिमीथि 2:22, 2:2 छ, यहाँ हामी पढ्छौँ, अनि जवानीका अभिलाषाहरूदेखि नजिकै भएर हिँड, ए अलि मिलेन क्या मैले पढेँ, अनि जवानीका अभिलाषाहरूदेखि
एउटा जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्ला? हामीले सुरुमै भन्यो, परमेश्वरको वचनमा ध्यान दिएर नै हो, वचन अनुसार जीवन बिताउने हो। वचनले भन्छ भाग, तर शुद्ध हृदयबाट, चोखो शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूका साथमा यो साँचो विश्वासीहरूसँग उनीहरूसँग हिँड, उनीहरूसँगै साथी बना, उनीहरूलाई आफ्नो घनिष्ठ मित्र बना, उनीहरूसँग प्रार्थना गर, उनीहरूसँग धार्मिकता, विश्वास, प्रेम, शान्तिको पछि लाग। पहिला पनि मैले भनेको यो शब्द चाहिँ एकदम खुरन्दार लखेट्नु शब्द, पछ्याउनु, पर्सु गर्नु। बिस्तारै बिस्तारै गरौँ नि भन्ने होइन, आफ्नो पुरा बलले यसको पछि लाग। त्यसरी दुईतिर छ, खराबलाई भाग्ने कुरा छ भने असललाई त्यसरी पछ्याउने कुरा छ। भजन सङ्गीतमा लेखेको छु, मेरो प्राणले हे परमेश्वर तपाईँलाई खुरन्दार पछ्याउँछ, 65 छ है। अनि तपाईँको दाहिने बाहुलीले मलाई समातिरहनु भएको छ, परमेश्वरले समातिरहनुहुन्छ, म पनि पछ्याउँदैछु है। अनि यहाँ अर्को ठाउँमा पहिलो कोरिन्थी 6 पनि, पहिलो कोरिन्थी 6 अध्याय अनि 15 देखि हामी पढ्नेछौँ। पहिलो कोरिन्थी 6:15, तिनीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्। यदि तपाईँ एउटा विश्वासी हुनुहुन्छ भने तपाईँको शरीर ख्रीष्टको अङ्ग हुन्। के यो तिनीहरूलाई थाहा छैन? तब के म ख्रीष्टका अङ्गहरू लगेर बेसियाका अङ्गहरू बनाऊ? कदापि हुँदैन। के पापसँग मिसाऊ? मेरो हात, मेरो खुट्टा, मेरो शरीरको सब कुनै पनि अङ्गहरू, चाहे आँखाको प्रयोग, कानको प्रयोग, कदापि हुँदैन। अथवा जो बेसियासँग मिल्छ ऊ त्योसँग एउटै शरीर हुन्छ। के यो तिमीहरूलाई थाहा छैन? किनकि उहाँ भन्नुहुन्छ ती दुई एउटै शरीर हुनेछन्। 17, तर जो प्रभुसँग मिल्छ ऊ उहाँसँग एउटै आत्मा हुन्छ। यो विचारदेखि फेरि के भनेछ? भाग, हरेक पाप जो मानिसले गर्दछ त्यो शरीरदेखि बाहिर हुन्छ, तर जसले व्यभिचार गर्दछ त्यसले आफ्नै शरीरको विरोधमा पाप गर्छ। अथवा के यो तिमीहरूलाई थाहा छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरूभित्र बास गर्नुहुन्छ, तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायो जस्तो अनुग्रह। र तिमीहरू आफैका होइनौ विस्पद, किनकि तिमीहरू दाम तिरेर किनिएका हौ, किनिएका हौ, अनुग्रह किनिएको हौ म। यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर, जो परमेश्वरको युसुफले विजय हासिल गरे। यदि एउटा जवान आजभन्दा झन्डै 3500 वर्ष अगाडिको एउटा जवानले त्यस्तो परीक्षामा ऊ सफल भयो भने हामी पनि हुनसक्छ, म पनि हुनसक्छ, तपाईँ पनि हुनसक्छ। हामी शुद्ध हुन सक्छौँ, चोखो रहन सक्छौँ, सफा पवित्र जीवन जिउन सक्छौँ। युसुफले त सक्यो, हामी सक्छौँ। अभिलाषाले भन्छ म अहिले नै चाहन्छु, तर हामीले चाहिँ त्यसलाई हामीले उदाहरण देख्यौँ कसरी त्यसलाई चाहिँ त्यसबाट त्यसमाथि विजय हुने। तर त्यो जब अभिलाषाले परीक्षा गरिरहँदाखेरि हामी आफ्नै खुबीले, बलले, शक्तिले चाहिँ जित्न नखोज्नुहोस्, यो नसकिहाल्छ, किन नसकिन्छ, सक्छु हवस् भनेर त्यसलाई म ठिक गर्छु भनेर सोच्न थाल्यो भने तपाईँ लड्नुहुन्छ। प्रभु यीशु ख्रीष्ट जसलाई शैतानले परीक्षा गर्दाखेरि विजय हुनुभयो, त्यो प्रभु यीशु ख्रीष्ट तपाईँभित्र हुनुहुन्छ भने उहाँद्वारा हामी सफल हुन्छ। के हुनुहुन्छ त प्रश्न आउँछ, के प्रभु यीशु ख्रीष्ट तिमीभित्र हुनुहुन्छ? के प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता, यो पापबाट बचाउने मुक्तिदाताको रूपमा साँच्चै नै ग्रहण गर्नुभयो त गरियो त? सबै जानेर मैले सोधेको मन लाग्छ है, 101 तपाईँहरूले सुसमाचार के हो भट्टाइदिन सक्नुहुन्छ, पद सोध्यो भने खोलेर देखाइदिनुहुन्छ, तालिम प्राप्त हुन्छ भाइ बहिनी। तर कुरा के भने, यो जानेर मात्र पुग्दैन, के प्रभु यीशुलाई साँच्चै नै लिने, के मुक्तिदाता यहाँभित्र अब राजा भएर बसिरहनु भएको छ, के उहाँलाई ठाउँ दियो? मुक्ति पाउन सजिलो छ, तिनवटा कुरा एउटा सानो नानीले पनि बुझ्न सक्ने तिनवटा कुरा। एक, एउटा दोषी पापी, परमेश्वरको सानो दण्ड पाउनु पर्नेमा पापी, एउटा नानीले पनि बुझ्न सक्छ, उसको बहिनीलाई चिमाटो छ होइन, आमाले नखाएको त्यहाँ सोधेको छ बुवा खोजेर एउटा नानी मैले पाप गरेँ भनेर थाहा छ, भाइ बहिनीहरूले पनि बुझ्नु सक्छ म पाप। दोस्रो कुरा ख्रिस्ट यीशु पाप रहित परमेश्वरको पुत्र मेरो पापहरूको लागि मर्नु लागि मेरो सट्टामा, त्यो सानो नानी पनि बुझ्न सक्छ। आज हाम्रो स्कुलमा चाहिँ हाम्रो सर आएन, सरको सट्टामा चाहिँ अर्को सर आएछ, सत्तामा भन्ने कुरा बुझ्नु कति गाह्रो छ, के गाह्रो छ, मेरो सत्तामा यीशु मर्नु भयो, मेरो सत्ता मेरो ठाउँमा मेरो पापहरूको निम्ति, म दोषीको सट्टामा उहाँ नै दोषी भए बराबर हो, यही नै हो सुसमाचार। ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो, गाडिनु भएछ, तेस्रो दिनमा बोरेर उठ्नुभयो। अब तेस्रो कुरा उहाँलाई लिनुहोस्, उहाँलाई लिनु, विश्वास गर्नु भने उहाँलाई ग्रहण, उहाँलाई लिनु है, एउटा उपहारलाई लिनु जस्तो, त्यो त सानो नानीले पनि बुझ्न सक्छ नि, बाबु तिमीलाई एउटा मैले राम्रो कापी ल्याइदिएछु, ऊ पैसा पनि तिर्दैन, खुसी हुन्छ, लिन्छ, रमाउँदै जान्छ, मुक्ति पाउनलाई त्यतिकै सकिन्छ। आफ्नो पापको दुष्टता देखेर, आफ्नो दोषी अवस्था देख्दै, आफ्नो कुनै सहारा उपाय नदेखेर मुक्तिदाता यीशुलाई हेर्नु। धन्यवाद।